बच्चे और बड़े अनोखी गो मालूमात।
अच्छा,
तस्वीर और पैगाम एक वक्त में दो काम। आओ देखें बच्चे और बड़े,
बात है
बच्चे और बड़े, बच्चे और बड़े।
الحمدللہ رب العالمین والصلاة والسلام علی سید الانبیاء والمرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم۔ میرے کے پڑھیے الصلاة والسلام علیک یا رسول اللہ، وعلی آلک واصحابک یا حبیب اللہ، الصلاة والسلام علیک یا نبی اللہ، وعلی آلک واصحابک یا نور اللہ۔ یعنی بچے اور کرس مدی شاہ کے ناظرین، پروگرام شروع ہو چکا ہے۔ پروگرام کا نام ہے بچے اور
بڑے۔
جی، پروگرام ہے بچے اور بڑے، اور ہمارے ساتھ ہر پروگرام میں ایک گیسٹ موجود ہوتے ہیں۔ آج ہمارے ساتھ موجود ہیں قربان اتاری مدی صاحب۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔
کیسے ہیں قربان بھائی، خیریت سے؟
الحمدللہ رب العالمین، علی کل حال۔ آپ کیسے ہیں؟
الحمدللہ رب العالمین، علی کل حال۔ پیارے بچے اور کرشما دیشا کے ناظرین، ہمارے ساتھ قربان بھی موجود ہیں۔ انشاءاللہ الکریم ان سے ان کی مصروفیات بھی پوچھیں گے، بچے ان سے سوالات بھی کریں گے، اور یہ بچے اس سے سوالات بھی کریں گے، کچھ انشاءاللہ الکریم ایک واقعہ بھی سنیں گے۔ تو آپ نے کہیں نہیں جانا، کہ شروع سے لے کر آخر تک ہمارے ساتھ رہنا۔ انشاءاللہ الکریم بہت کچھ سیکھنے کا، سننے کا، سمجھنے کا موقع ملے گا۔ پیارے بچے اور کرشما دیشا کے ناظرین، آئیے اپنے پروگرام کا آغاز کرتے ہیں اور بڑھتے ہیں ہمارے پہلے سیگمنٹ کی جانب، جس سیگمنٹ کا نام ہے تلاوت قرآن پاک۔
بچے اور بڑے، بچے اور بڑے۔
السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔
آپ کا نام کیا ہے؟
نعمان ہے۔
جی کیجیے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ یا
ماشاء اللہ ماشاء اللہ ماشاء اللہ، بہت ہی احسن انداز میں انہوں نے تلاوت قرآن کریم کی۔ اللہ کریم ہمیں تلاوت قرآن کریم کی برکات نصیب فرمائے، اور اللہ پاک آپ کو بار بار میٹھا مدیاں دکھائے۔ مدیشہ کے ناظرین، پیارے بچوں، ہم نے تلاوت قرآن کریم شامل کی، آئیے بڑھتے ہیں ہمارے اگلے سیگمنٹ کی جانب، جس سیگمنٹ کا نام ہے کلام۔
بچے اور بڑے، بچے اور بڑے۔
السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔
احمد نور بھائی، کیسے ہیں؟ خیریت سے ہیں؟
الحمدللہ علی کل حال۔
کون سا کلام سنائیں گے آپ؟
بلا لو پھر مجھے شاہ بحر و بر مدینے میں۔
جی سنائیے۔
بلا لو
ماشاءاللہ اللہ کریم ہمیں بار بار میٹھا مدینہ دکھائے آمین اللہ پاک آپ کو بھی بار بار میٹھا مدینہ دکھائے اللہ پاک آپ کی آواز میں مزید برکت عطا فرمائے مدینہ شریف کے ناظرین پیارے بچوں ہم نے کلام شامل کیا بہت ہی پیارا کلام ہے میرا رسول دامر پر کاتم لاڑیا کھا کے بلا لو پھر مجھے اے شاہ بخر و بر مدینہ میں میں پھر روتا ہوا آؤں تیرے در پر مدینہ ماشاءاللہ قربان بھائی ہمارے ساتھ موجود ہیں قربان بھائی کی جانب بڑھیں گے قربان بھائی آج کل آپ کہاں مصروف ہوتے ہیں مصروفیات اپنی کچھ بتائیں کہ کہاں ہوتے ہیں
بسم اللہ الرحمن الرحیم مصروفیات میں کچھ آفس کی مصروفیات ہیں میں فیضان آن لائن اکیڈمی میں شفٹ کوآرڈینیٹر کے جو فرائض ہیں وہ سر انجام دیتا ہوں اور جو ہم یعنی ہمارے جو تعلیمی معاملات ہوتے ہیں جو بھی ایجوکیشن سے ریلیٹڈ چیزیں ہوتی ہیں طلبہ کی تو اس کو دیکھنا ہوتا ہے اور آپ کو بتایا فیضان آن لائن اکیڈمی دعوت اسلامی کا ایک بہت خوبصورت ادارہ ہے کہ آپ دنیا کے کسی بھی کونے میں ہوں اور کسی بھی جگہ پر ہوں اور آپ نے اسلام کے حوالے سے سیکھنا ہے حافظ بننا ہے عالم بننا ہے حدیث کے متعلق کورس کرنا ہے سیرت کے متعلق آپ نے جاننا ہے تو فیضان آن لائن اکیڈمی سے آپ وابستہ ہو جاتے ہیں تو آپ سیکھتے ہیں تو الحمدللہ ادارے کی کوشش ہوتی ہے کہ بہتر سے بہتر انداز سے جو ہے وہ طلبہ کو جو ہے وہ ایجوکیشن دی جائے تو اس حوالے سے الحمدللہ جو فرائض ہیں وہ سر انجام دینے کی کوشش ہوتی ہے
ماشاءاللہ پیارے بچوں اور کرسمت دیجیے کہ ناظرین دعوت اسلامی کا ایک بہت ہی پیارا پلیٹ فارم ہے ایف جی آر ایف کے تحت ایس ای پی
زبردست
اسکلس انہینسمنٹ پروگرام اس میں بھی آپ داخلہ لے سکتے ہیں کہ اس میں بھی آپ کافی چیزیں جو آج کل کے بچوں کا سیکھنے کا ایک وہ ہوتا ہے رجحان ہوتا ہے کہ انگلش سیکھنی ہے نہیں مجھے جو ہے ویڈیوگرافی سیکھنی ہے نہیں مجھے یہ سیکھنا ہے مجھے وہ سیکھنا ہے تو وہ ساری چیزیں اس میں سکھائی جاتی ہیں آئی ٹی کے بہت سارے کورسز کروائے جاتے ہیں تو آپ وہ ادھر بھی جوائن ہو سکتے ہیں تو آئیے بڑھتے ہیں پیارے بچوں اور کرسمت مدینہ کے ناظرین پروگرام میں تاخیر کیے بغیر آئیے بڑھتے ہیں ہمارے اگلے سیگمنٹ کی جانب جس سیگمنٹ کا نام ہے گیس سے سوالات
بچے اور بڑے
پیارے بچے اور کرسمت مدینہ کے ناظرین ہم آ چکے ہیں سیگمنٹ میں سیگمنٹ کا نام ہے گیس سے سوالات ہوگا کچھ یوں کہ یہاں پہ موجود کچھ بچے ہیں جو سوالات لائیں اور آپ سے سوالات کریں گے انشاءاللہ الکریم آپ ان کے اچھے انداز میں ویسے تو جوابات دیں گی انشاءاللہ بڑھتے ہیں آپ کی طرف جی ابو بکر بھائی ابتدا فرمائیں
السلام علیکم ورحمۃ اللہ وبرکاتہ
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ
میرا نام محمد ابو بکر رضا عطاری ہے
ماشاء اللہ
کیا پڑوسیوں کو سلام کرنا ان کا حال چال پوچھنا بھی اچھے اخلاق میں سے ہے
پڑوسیوں کو سلام کرنا دیکھیے دین اسلام نے تو صرف پڑوسی نہیں بلکہ ہر مسلمان کو سلام کرنے کی ترغیب دی ہے جو پڑوسی نہیں ہے اگر آپ راستے میں جا رہے ہیں ان کو بھی سلام کرنا ہے اگر آپ دکاندار کے پاس کوئی چیز لینے کے لیے پہنچتے ہیں تو اس کو پہلے آرڈر دینے سے پہلے ایک کلو دودھ دے دو ان کو پہلے سلام کریں یہ بہت اچھی بات ہے اسی طرح آپ کے دوست احباب ہیں ان سے ہاں بھائی کیا حال ہے کہاں جا رہے ہو اس سے پہلے سلام کریں سلام کو عام کرنے کی ترغیب تو کریم آقا صلی اللہ علیہ وآلہ وسلم نے دی ہے اس کی وجہ کیا ہے اس کی وجہ یہ ہے کہ جب آپ کسی کو سلام کرتے ہیں نا سلام کا تکرار ہوتا رہتا ہے جب آپ ملتے ہیں سلام کرتے ہیں وہ سلام کا جواب دیتا ہے تو اس سے آپس میں محبت میں اضافہ ہوتا ہے اور جو پڑوسی ہوتے ہیں نا ان کا جو حق ہے وہ تو بہت زیادہ ہے ان کی جو اہمیت ہے وہ دین اسلام میں بہت ہی زیادہ ہے آپ کو پتہ ہے پڑوسی نا دو قسم کے ہوتے ہیں ایک ہوتے ہیں تھوڑے قریب کے پڑوسی تھوڑے قریب کے کیا بلکہ قریب کے پڑوسی ایک ہوتے ہیں دور کے پڑوسی قریب کے پڑوسی وہ ہوتے ہیں جن کا گھر نا آپ کے گھر سے ملا ہوا ہوتا ہے نا ایسا ہمارا گھر ہے ادھر بھی پڑوسی ہوتے ہیں ادھر بھی پڑوسی ہوتے ہیں یہ قریب کے پڑوسی کہلاتے ہیں اچھا قریب کے پڑوسی انہیں بھی کہتے ہیں جن کا گھر آپ کے گھر سے ملا ہوا ہو اور وہ رشتہ دار بھی ہوں ریلیٹیو ہوں چاچو کا گھر ہو پھپھو کا گھر ہو اور دور کے پڑوسی وہ ہوتے ہیں جو ہمارے محلے دار ہوتے ہیں سامنے گھر ہے ہماری گلی میں جتنے گھر ہیں وہ بھی ہمارے پڑوسی ہوتے ہیں لیکن وہ دور کے پڑوسی ہوتے ہیں تو کوئی بھی پڑوسی ہو چونکہ ہم نے اس محلے میں رہنا ہوتا ہے ہم نے آنا جانا ہوتا ہے تو یاد رکھیں دین اسلام نے پڑوسیوں کو بہت زیادہ جو ہے وہ حق بیان کیا اسی لیے جب بھی ہم گھر سے باہر نکلیں اپنے پڑوسی سے سلام دعا ہمیں کرنی چاہیے ان کا حال احوال ہمیں پوچھنا چاہیے اس سے ان کو کم از کم یہ ہوگا کہ یار ماشاء اللہ یہ کتنا اچھا بچہ ہے کہ جب بھی ملتا ہے ماشاء اللہ سلام کرتا ہے اب آپ اندازہ لگائیں کہ جب ایک شخص سلام کرے گا بچے ہیں نا تو سلام کرتے رہیں گے تو آپ کی جان پہچان ہو جائے گی جان پہچان ہوگی نہیں ہوگی جان پہچان کا میں ایک فائدہ بتاتا ہوں، بہت مختصر کر کے ایک سٹوری سنا دیتا ہوں۔ ہوا یہ تو یوں تھا کہ ایک صاحب تھے، وہ نا سلام کیا کرتے تھے بہت زیادہ جب بھی کمپنی میں آتے، جب بھی آتے جاتے تو جو گارڈ ہوتے ہیں نا ان کو سلام کرتے۔ ایک مرتبہ وہ اندر نا کسی اپنے روم میں پیک ہو گئے اور اندر سے گیٹ نہیں کھل رہا تھا، اور وہ روم بہت ٹھنڈا تھا، کمپنیز میں ایسے روم ہوتا ہے، آپ نے سنی بھی ہوگی شاید پہلے اسٹوری۔ اب سارے لوگ چلے گئے، اب گارڈ نے کہا کہ میں تو سارے چلے گئے، مجھے گیٹ بند کرنا ہے، اب میں گیٹ کیسے بند کروں؟ ایک صاحب ایسا لگ رہا ہے وہ نہیں آئے۔ کیوں ان کو کیوں لگا؟ کیونکہ کوئی سلام کرنے والا اس ٹائم تھا ہی نہیں، یعنی جو ایک صاحب سلام کرتے تھے اس نے ابھی تک سلام نہیں کیا تھا۔ تو انہوں نے کہا کہ اگر تو انہوں نے چھٹی کی ہے تو کہہ دے چھٹی کی ہے، کیونکہ صبح تو میری ملاقات ہوئی ہے، انہوں نے سلام کیا ہے، اور اگر وہ گئے ہیں تو ایسا پوسیبل ہی نہیں ہے کہ وہ مجھے سلام نہ کریں۔ تو اب وہ انہوں نے کہا میں ایک بار چیک کر لیتا ہوں، گارڈ اندر گئے، چیک کیا، گیٹ کھولا نا جیسے ہی، تو ان کی حالت بہت خراب ہوئی ہو گئی تھی کیونکہ بہت ٹھنڈ تھی اندر، جلدی سے باہر نکالا اور ان کو جو ہے سیکیور کیا۔ تو آپ دیکھیں کہ سلام کرنے کی وجہ سے، سلام کرنے کی برکت سے کیا ہوا، ان کی جان بچ گئی، جان پہچان ہو گئی نا۔ اب ایک گارڈ نے آپ کا خیال رکھا، کتنے سارے لوگ چلے گئے، تو اللہ نہ کرے حالات بھی کیسے ہیں۔ تو ہمیں اپنے پڑوسیوں سے اور جو ہمارے گلی محلے والے ان سے تو جان پہچان بنا کے رکھنی چاہیے نا، تاکہ کوئی بھی اللہ نہ کرے کوئی ایسا غلط کام کرے تو ہمارے پڑوسی بھی ہماری حفاظت کرنے کے لیے آگے آ رہے، یہ تو ہمارے محلے کا بچہ ہے، تو اتنا اچھا بچہ ہے، ادھر آؤ کیا کر رہے ہو۔ تو جان پہچان سے ہمارا بھی فائدہ ہوتا ہے، اسی لیے دین اسلام نے سلام کو عام کرنے کی ترغیب دی ہے۔ تو پڑوسی ہو یا کوئی بھی ہو، خاص طور پہ پڑوسی، ان سے سلام دعا بھی کرنی چاہیے اور ان کے حال احوال بھی جاننے چاہیے۔
ماشاء اللہ سلام کو عام کرنا چاہیے، سلام کرنے سے محبتیں پیدا ہوتی ہیں، ماشاء اللہ۔ جی اور کوئی؟
میرا نام محمد اذان ہے اور میرا آپ سے سوال ہے، اگر پڑوسی کے بچوں کے ساتھ ہمارا جھگڑا ہو جائے تو ہمیں کیا کرنا چاہیے؟
اللہ اکبر، لڑائی جھگڑے ہو رہے ہیں، اچھا یعنی پلان ہے، کوئی لڑنے کا پلان ہے؟ نہیں، لڑنے کا پلان نہیں ہے، چلیں یہ بہت اچھی بات ہے، یعنی پلان نہیں ہے لیکن پہلے سے تیاری ہونی چاہیے کہ اگر جھگڑا ہو جائے تو اب کیا کریں۔ دیکھیں اگر کبھی، اولاً تو یہی ہونا چاہیے کہ جھگڑا
نہ ہو،
جھگڑا
نہ ہو۔
جب آپ سلام کریں گے، ان سے پوچھیں گے آپ کیسے ہیں، آپ ٹھیک ہیں، آپ کی طبیعت کیسی، تو جھگڑا ہوگا؟ جھگڑا تو ہوگا ہی نہیں، لیکن چلیں ہو گیا جھگڑا، کسی بات پر جھگڑا ہو گیا، تو ایسی صورت میں ٹھنڈے دماغ سے فیصلہ کرنا چاہیے۔ کیا کرنا چاہیے؟ کیونکہ جب جھگڑا ہو جاتا ہے نا تو پھر دماغ ہو جاتا ہے گرم، اور جب دماغ گرم ہو جاتا ہے نا تو پھر وہ صحیح کام نہیں کرتا۔ بھائی گاڑی جب بہت گرم ہو جائے تو چلے گی؟ وہ تو ہیٹ مارے گی، وہ تو اور خراب ہو جائے گی۔ تو اپنا دماغ کو ٹھنڈا کریں، اور ٹھنڈا کرنے کے بعد بہت سوچ سمجھ کے پھر آپ فیصلہ کریں کہ بھائی یہ میں اگر کوئی گالی دے دوں گا، نعوذ باللہ، استغفر اللہ، یا میں اس کو ماروں گا تو کہیں ایسا نہ ہو کہ بہت بڑا نقصان ہو جائے، اس کو بھی نقصان ہو جائے، مجھے بھی نقصان ہو جائے، میرے والدین کو بھی نقصان ہو جائے، اور بہت بڑا کوئی نقصان نہ ہو جائے۔ تو جب بھی کوئی لڑائی جھگڑا کا ایسا معاملہ ہو جائے تو ٹھنڈے دماغ سے آپ سوچیں، اب غور کریں کہ جو لڑائی جھگڑا شروع ہو رہا ہے، اب اس میں غلطی کس کی ہے؟ کئی مرتبہ ایسا ہوتا ہے کہ جب جھگڑا شروع ہوتا ہے نا آپ کہتے ہیں میں تو نہیں چھوڑوں گا، ایسے کی غلطی ہے، لیکن جب آپ ٹھنڈے دماغ سے غور کرتے ہیں تو پتہ چلتا ہے غلطی تو آپ کی ہے۔ دماغ ٹھنڈا ہو گیا نا، اب آپ کو پتہ چلے گا غلطی تو آپ کی ہے، یہ کیا میری وجہ سے وہ سامنے والا غصہ کر رہا ہے۔ تو اسی لیے آپ نے پھر، اگر آپ کی غلطی ہے تو آپ نے اپنی غلطی کو تسلیم کرنا ہے، ہاں یہ میری غلطی تھی، آپ مجھے معاف کر دیں۔ پہلے تسلیم کر لیا، ایکسیپٹ کر لیا، اب آپ معافی مانگ لیں۔ جب آپ معافی مانگ لیں گے، آپ سچ سچ بتائیں، کیا جھگڑا آگے بڑھے گا؟ وہ کہے گا ہے میں تو لڑنے کے موڈ میں تھا اور اس نے تو معافی مانگ لی، یا اس کی غلطی تھی اس نے تو معافی مانگ لی، سارا معاملے کلیئر ہو گیا۔ اور اگر آپ سمجھتے ہیں کہ اگر آپ کی غلطی نہیں بھی ہے تو آپ اس کی غلطی ہے، ہوتا ہے نا بھائی تیری نہیں، تم نے کیا، کیوں ایسا، میں تو نہیں چھوڑوں گا، اگر اس کی غلطی ہے تو آپ یہ ذہن بنا لیں وہ انسان ہے، انسان سے غلطی
ہو جاتی،
اور ہمارے نبی صلی اللہ علیہ وسلم کو اور دین اسلام کو کیا پسند ہے؟ معاف کرنا۔ کیا پسند ہے؟
معاف کرنا۔
آپ معاف کر دیں، آپ معاف کریں گے معاملہ صحیح ہو جائے گا۔ اللہ نے چاہا اگر اس نے جان بوجھ کے بھی غلطی کی، آپ کے اچھے اخلاق کی وجہ سے امید ہے کہ وہ دوبارہ نہ کرے، کہ یار یہ کتنا اچھا ہے۔ آپ نے دیکھا ہوگا محلے میں کچھ بچے ہوتے ہیں بہت اچھے ہوتے ہیں، ان سے جو دیگر بچے ہوتے ہیں وہ بلا وجہ جھگڑتے بھی نہیں ہیں، بلکہ اگر کوئی ان سے جھگڑا کرے تو ان کے سائڈ لینے کے لیے آ جاتے ہیں، وہ بھائی اس کو کچھ نہیں کہنا، ہاں یہ بہت اچھا بچہ ہے، یہ کیوں کرتے ہیں؟ کیونکہ وہ معاف کر دیتا ہے، وہ دوستی کرتا ہے، وہ غصہ نہیں کرتا۔ تو جب آپ یہ انداز اپنائیں گے تو انشاءاللہ سارے معاملات کلیئر ہو جائیں گے۔ تو اگر غلطی ہو تو ایکسیپٹ کرنی ہے، غلطی نہ ہو تو پھر معاف کرنا ہے، یہ دو الگ الگ چیزیں ہیں، ان کا خیال کرنا ہے۔
ماشاء اللہ جی اگلا سوال۔
میرا نام حسن رضا ہے، میرا آپ سے یہ سوال ہے، اگر پڑوسی ہمارے ساتھ اچھا سلوک نہ کریں تو کیا ہمیں ان کے ساتھ برا سلوک کرنا چاہیے؟
ہاں کبھی ایسا بھی ہوتا ہے، पड़ोसी बख्शते नहीं हैं। सारा पानी जो घर का जो कीचड़ है वो सारा हमारे घर के सामने आ गया। अब आपने साइकिल निकाली, धो धा के अच्छी थी, साफ़ सुथरी साइकिल बाहर निकाली और सारे टायर ख़राब हो गए। आप कहें ये क्या, ये कैसा कैसा सलूक किया मेरे साथ। पता भी है कि हमारे घर के आगे डाल दिया, इतना ऊँचा कर दिया अपने घर का फर्श, है ना। कर देते हैं बहुत सारी, ये तो मैंने एक मिसाल दी है और पता नहीं कितने सारे बुरे सलूक की मिसालें होंगी। तो देखें, सबसे पहले याद रखें कि अगर कोई गलत काम करे ना तो उसका रिएक्शन गलत नहीं होना चाहिए। उसका रिएक्शन तो फिर गलत में और आप में क्या फ़र्क रहेगा, दोनों गलत हो जाएंगे। जो बुरा है और अगर सामने वाले भी बुराई कर ले तो दोनों में क्या फ़र्क रहेगा, दोनों बुरे हो जाएंगे। यानी हम जिसके बारे में कह रहे हैं अरे कितना बुरा है, ये तो ऐसा है, आपने भी बुराई कर ली तो फिर आप भी बुरे हो गए, आपके हवाले से भी इसी बातें होंगी। दीन इस्लाम ने तालीम क्या दी है? दीन इस्लाम की तालीम ये है कि अगर कोई आपके साथ बुराई करे तो आप उसके साथ अच्छाई करें, अच्छा सलूक करो। अच्छे सलूक की बड़ी बरकतें हुआ करती हैं। अच्छे सलूक की बरकत से एक बरकत बताता हूँ। अच्छा सलूक जो होता है ना, उसकी बरकत यह हुआ करती है कि सामने वाले को कभी तरगीब यह मिला करती है कि मैं इसके साथ ये बुराई कर रहा था लेकिन उसके बावजूद इसका अच्छा सलूक था, अब मैंने इसके साथ बुराई नहीं करनी। बल्कि होता यह है कि जो बुरा होता है ना वो भी अच्छा हो जाता है। एक बुज़ुर्ग रहमतुल्लाह ताला अलैह का वाकया मेरे जहन में आ रहा है। तो वो एक उनके पड़ोस में एक गैर मुस्लिम था, वो क्या करता, रोज़ाना अपना घर का गंद उनके घर के अंदर डाल दिया करता। जैसे घर खुले होते हैं ना, तो खुला घर होता है तो बाहर से चीज़ें भी आ जाती हैं, कुछ के घर बिल्कुल पैक होते हैं लेकिन खुले भी घर होते हैं। तो वो उनके घर के अंदर, उनका घर ऐसा था, घर के अंदर डाल दिया करता तो बदबूदार गंद। आप क्या करते हैं, अब बताए गुस्सा तो कितना आएगा अगर आप भी गंद डाल देते वहाँ पे, तो फिर तो मामला कहाँ से क्या पहुँच जाता। वो तो चाहते ही था कि लड़ाई झगड़ा हो और बस, अब ये जब लड़ने आएगा तो फिर देखो मैं क्या करता हूँ, वो तो इसी मूड में था। लेकिन आप रहमतुल्लाह ताला अलैह ने इतना प्यार अंदाज अपना, वो कचरा डालता आप उठाते फेंक देते, वो डालता और वो परेशान हो गया। मैं तो लड़ने के मूड में हूँ, मैं तो परेशान करने के मूड में हूँ, ये तो परेशान ही नहीं होते यार, ये क्या मसला है। वो एक दिन, दो दिन, तीन दिन, चार दिन, आहिस्ता 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 उसका जो दिल, सख्त दिल था, इतना ख़तरनाक दिल, वो नरम हुआ। वो एक दिन उनके घर पर आया और कहने लगा कि वो मैं कचरा वगैरह डालता था, वो क्या क्या करते हैं ना, आप आपका कचरा आता था, गंद आता था, मैं उसको समेटता था और मैं फेंक दिया करता था। वो आपके इस अंदाज से इतना खुश हुआ, उसने कहा कि आपने मेरे गंद को साफ़ किया है जो मैं रोज़ाना फेंकता था, आप मेरे दिल के गंद को भी साफ़ करें, मुझे कलमा पढ़ाकर दायरा इस्लाम के अंदर दाखिल फरमा दें।
सुभान अल्लाह,
अच्छे अखलाक की बरकत है, अच्छे सलूक की बरकत। तो आप ये देखें, ऐसा नहीं कि ऐसा कभी हुआ ही नहीं है हमारे माजी में, हमारे पास्ट में ये हुआ है, जब तो आज तक इनकी स्टोरीज बयान हो रही है ना। इसी तरीके से बहुत सारे वाक़ात ऐसे होते हैं कि जब आप अच्छा अंदाज अपनाते हैं तो यकीन कीजिए बहुत सारे मामलात आपके अच्छे अंदाज से, आपके भलाई वाले मामले से हल हो जाते हैं। लेकिन आप बुरा अंदाज अपनाते हैं तो कल को वो पानी फेंक रहा था, फिर वो क्या करेगा, साइकिल पंचर कर देगा, आप अंदर घर के अंदर गए साइकिल पंचर, अब आप क्या करें, किस किस से लड़ेंगे, कितना लड़ेंगे, लड़ने का कोई फायदा, लड़ने का कोई एंड
नहीं है,
कोई भी एंड नहीं है लड़ाई झगड़े का, गुस्से का। हाँ, अच्छे अखलाक का एंड ज़रूर है कि एक वक्त आता है उसकी बरकत ज़रूर मिला करती है।
बिल्कुल बिल्कुल जी, आप कीजिए सो।
मेरा नाम मोहम्मद रमज़ान आज़ाद तारी है। मेरा आपसे ये सवाल है कि अगर हमें मालूम हो कि हमारे पड़ोसी को किसी चीज़ की ज़रूरत है तो हमें उनकी मदद करनी चाहिए?
माशाल्लाह, अच्छा सवाल है कि अगर आपको मालूम हो, बल्कि आप यकीन करें प्यारे बच्चों, हदीस पाक में तो ये बात तक इरशाद फरमाई गई कि वो मोमिन नहीं है, वो
मोमिन नहीं है।
कौन मोमिन नहीं है, कि जो खुद तो पेट भर के खाए लेकिन उसका पड़ोसी भूखा। कितनी बड़ी बात है। यहाँ तक के तरगीब दिलाई गई कि अगर आप खाना बना रहे हैं तो उसमें थोड़ा शोरबा ज़्यादा कर दें, थोड़ा यानी पानी वगैरह डाल के उसको थोड़ा सा ज़्यादा कर दें, क्या हो ज़्यादा हो जाएगा, आप वो पड़ोसी को भी भिजवा देंगे, अगर उसको खाने पीने की ज़रूरत होगी, भूखा होगा तो उसका पेट भर जाएगा। तो प्यारे बच्चों याद रखें, ये नहीं कि हमें अगर मालूम हो, ऐसा नहीं कि मालूम हो यानी कहीं से पता चल जाए तो हमने ख्याल करना, नहीं, बल्कि हमें खबरगिरी रखनी चाहिए कि हमारे पड़ोसियों को कोई परेशानी तो
नहीं
है, उनको वो कोई डिस्टर्ब तो नहीं है, उनके साथ कोई प्रॉब्लम तो नहीं आ रही। अगर ऐसा है तो फिर हमें बिल्कुल उनका ख्याल रखना चाहिए और ख्याल करना चाहिए, जैसे कि मैंने हदीस पाक बयान की। लेकिन यहाँ पर ये बच्चों बात याद रखें, बच्चों ने जो भी हेल्प करनी हो, जो भी मदद करनी हो, वो डायरेक्ट खुद नहीं करनी, बल्कि आपने इन्वॉल्व करना है अपने पेरेंट्स को। किन को इन्वॉल्व करना है?
पेरेंट्स,
अपने पेरेंट्स को इन्वॉल्व करना है, उनको बताना है कि बाबा मेरे जो पड़ोसी है ना, उनके जो मेरे दोस्त हैं अब्दुल्ला, उनका जो स्कूल का बैग था पूरा फट रहा है, कॉपी बाहर आ रही है और ज़िप भी ख़राब हुई हुई है, तो बाबा अगर हम उनको बैग गिफ्ट कर दें तो आप खुद पैसे जमा करके कुछ ऐसा करने के बजाय ऐसा नहीं करना, बल्कि बाबा को बताएं, अपने अपने फादर को बताएं, उनको इन्वॉल्व करें और उनके थ्रू काम करवा लें, अपनी अम्मी को बताएं और उनके थ्रू आप जो है उनकी हेल्प करवा लें, तो इंशाल्लाह अल्लाह ने चाहा आपको सवाब मिलेगा। डायरेक्ट आपने खुद इन्वॉल्व नहीं होना,
ठीक है? माशाल्लाह माशाल्लाह। प्यारे बच्चों और किड्स मदीशा के नाज़रीन, माशाल्लाह तरबियत चल रही है। अगले सवाल की तरफ बढ़ेंगे। जी आप कीजिए।
मेरा नाम सैयद वाइज है। मेरा सवाल ये है कि क्या बच्चों को पड़ोसी के घर जाने से पहले इजाज़त लेनी चाहिए?
ये जो इजाज़त की बात की, इजाज़त यहाँ पे दो तरह की हो गई। एक तो ये है कि जब आप पड़ोसी के घर के लिए जा रहे हैं तो अपने घर वालों से, अपने अपने पेरेंट्स से आप इजाज़त लें, और दूसरा ये कि जब आप पड़ोसी के घर में आ गए तो फिर वहाँ पर आपने इजाज़त लेनी। देखिए पहली पे बात कर लेते हैं, आपने पेरेंट्स से इजाज़त लेनी या नहीं। आप सिर्फ पड़ोसी के घर पर जाएँ या घर से बाहर कहीं भी जाएँ, आपने हमेशा इजाज़त लेनी। ये नहीं कि सिर्फ पड़ोसी के घर पर जाने की इजाज़त लेनी है, आप गेम खेलने के लिए जा रहे हैं, आप ट्यूशन जा रहे हैं तो आप बगैर बताए चले गए, विदाउट परमिशन चले गए, पता चले ट्यूशन की छुट्टी थी आप ऐसे ही चले गए, आपके बाबा ने आपको लेके जाना था आप खुद ही चले गए। नहीं, जब भी आप घर से बाहर जाएंगे आपने परमिशन ले ली। इवन यहाँ पे मैं आपको एक और अच्छी बात बताऊँ कि कुछ लोग होते हैं जो पोर्शंस में रहते हैं, यानी समझे सबसे नीचे आपके चाचू रहते हैं, उसके ऊपर आप रहते हैं, और उसके ऊपर कौन रहते हैं समझे आपके ताया रहते हैं। तो अगर आपने अपने पोर्शन से नीचे भी जाना है ना, अपने फ्लोर से नीचे जाना है या ऊपर जाना है, फिर भी आप अपने पेरेंट्स को बताएं, अपनी अम्मी को बताएं, अपने बाबा को बता के जाएं कि मैं नीचे जा रहा हूं, मैं चले जाऊं। अगर वो परमिशन दें, हाँ बेटा चले जाए, फिर आप चले जाएं। और अगर वो परमिशन ना दें तो यकीन करें जो हमारे बड़े होते हैं तो उनको ज़्यादा मालूम होती है, वो ज़्यादा समझदार होते हैं। वो अगर किसी वजह से आपको कहीं का मना कर रहे हैं तो कोई रीज़न, स्पेसिफिक रीज़न होता है उसमें, बेटा आप ही का फ़ायदा होता है, वो इसीलिए मना करते हैं। सपोज़ कर आपने बताया नहीं, आप इसी नीचे चले गए, आप नीचे गए और आपको तो पता ही नहीं था, आप विदाउट परमिशन नीचे चले गए या पड़ोसी के घर में चले गए और वहाँ पे करंट आया हुआ था, तो आपके अम्मी अब्बू को पता था कि अभी घर में करंट आया हुआ है, नीचे करंट आया हुआ है, आप बगैर बताए चले गए और आपने कोई किसी चीज़ को हाथ लगाया, सपोज करें स्त्री को हाथ लगाया या किसी फ्रिज को हाथ लगाया, आपको करंट लग गया। बच्चे होते हैं ना फ्रिज में घुस जाते हैं और ठंडा पानी है, चलो मैं निकाल के पी लेता हूँ, पड़ोसी से जान पहचान होती है, ऊपर नीचे आते जाते रहते हैं, अब गए फ्रिज को हाथ लगाया चुपक गए। अब बताएं कि नुकसान हो गया नहीं हो गया। अगर आप बता के जाएंगे, अगर उनको लगेगा कि आपका जाना ठीक है, आपको कहेंगे हाँ बेटा आप चले जाएं, और अगर उनको मालूम होगा कि भाई नीचे करंट है या नीचे कोई भी एक्सवाइज कोई भी इशू है, ये मैंने करंट की एक मिसाल दी, तो वो क्या कहेंगे, आपको मना कर देंगे, नहीं जाने देंगे। ये तो हो गया पेरेंट्स से परमिशन। दूसरा ये कि मेरे बच्चों, कुछ बच्चे होते हैं जब पड़ोसी के घर में चले जाते हैं ना तो वह फिर वो ऐसे ही घुस जाते हैं जैसे कि हमारा अपना घर है, ये ड्राइंग रूम भी हमारा, गेस्ट रूम भी हमारा, बेडरूम भी हमारा, वॉशरूम में भी ऐसे घुस जाएंगे। ये अच्छा तरीका नहीं है, आपको बताएं ये गुड मैनर्स नहीं है। जब भी आप पड़ोसियों के घर में जाएंगे, पहले कितने ही वो जन आपसे फ्री हो, आपने हमेशा दरवाज़ा नॉक करना है। अगर देखें दरवाज़ा नहीं, गेट खुला हुआ है, पर्दा डाला हुआ है या पर्दा नहीं है, फिर भी आप ज़ोर से सलाम करें, अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू, मैं कुर्बान अंदर आ जाऊँ। अब अगर वो कहें हाँ आ जाए, अंदर चले जाए। अगर कहें बेटा एक मिनट रुक जाओ, अब इसका मतलब ये नहीं झाके, अच्छा क्यों रोक रहे हैं मुझे, देखो तो सही क्या कर रहे हैं, क्यों रोका है मुझे, ऐसे पहले तो नहीं रोका, नहीं आप रुक जाएं। पता है ये हमारे दीन इस्लाम का तरीका है, प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने यही तरीका बताया। इवन जब आप किसी के घर में जाते हैं ना तो उसका अंदाज भी ये है कि यानी गेट पर आप खड़े हुए, आपने गेट नॉक किया, दरवाज़ा बजाया, तो आप गेट के सामने बिल्कुल खड़े नहीं हो कि गेट खुलेगा तो सामने का घर पूरा नज़र आ जाए, आपने साइड में रहना है। दीन इस्लाम ने प्राइवेसी की बहुत ज़्यादा अहमियत बयान की है, हर एक की अपनी प्राइवेसी है ना, तो जब आप वहाँ जाएं तो उनसे भी पहले पूछें, गेट नॉक करें, दरवाज़ा बजाएं, दीन इस्लाम के तरीके को फॉलो करें, परमिशन दें तो अंदर जाएं, अदरवाइज़ अंदर। और अगर वो बोलें बेटा अभी नहीं आना, बाद में आना, तो फिर मुंह बनाना है ना बड़ा सा, कितना बड़ा मुंह बनाना है, क्यों मना कर दिया, मुंह नहीं बनाना, क्योंकि अगर वो आपको परमिशन नहीं दे रहे इसका भी रीज़न होगा, आप चुपचाप घर पर आ जाएं, फिर बाद में चले।
तो प्यारे बच्चे और क्रिश्मा दिशा के नाज़रीन, माशाल्लाह कुछ सवाल थे जो कि हमने किए, कुर्बान भी ने बहुत ही अच्छे अंदाज में जवाब दिए। आइए बढ़ते हैं प्यारे बच्चों और क्रिश्मा दिशा के नाज़रीन अगले सेगमेंट की जानिब, जिस सेगमेंट का नाम है कुछ अनोखी इन्फॉर्मेशन।
बच्चे और बड़े, बच्चे और बड़े।
प्यारे बच्चों और क्रिश्मा दिशा के नाज़रीन, सेगमेंट है कुछ अनोखी इन्फॉर्मेशन। इंशाल्लाह अल करीम इस सेगमेंट में कुर्बान भी हम एक वाक्य सुनाएंगे, एक अनोखी इन्फॉर्मेशन देंगे, और फिर इंशाल्लाह आप बच्चों से हो सकता है कि उस वाक़े के मुताबिक या उस इन्फॉर्मेशन के मुताबिक आपसे सवाल भी हो जाएं, तो आपने अच्छे अंदाज में सुनना है। जी
हाँ, ये बहुत अच्छी बात है आपने बताई कि सवाल हो सकते हैं, तो फिर आपने अपनी कंप्लीट कंसंट्रेशन मेरे साथ रखनी है, ठीक है? बल्कि मेरे वाक़े का जो और जो इन्फॉर्मेशन है उसका आगाज़ एक सवाल से। प्यारे बच्चों ये देखें, ये जो सरफेस है ये हार्ड है या सॉफ्ट है? हार्ड है,
हार्ड है।
अच्छा, आपने देखा है कि गीली मिट्टी होती है, गीली मिट्टी या फिर जहाँ पे नया नया फर्श डला होता है, गीला फर्श होता है या सीमेंट जहाँ पे होती है गीली, तो वहाँ पे अगर कोई शख्स अपना हाथ रख दे या पैर रख दे तो छप जाता है या नहीं छपता? छप जाता है। लेकिन अगर अभी आप इस सरफेस पे घूम रहे हैं, इस फर्श पे, आपका पाँव छपा ही नहीं छपा? देखें किसका पाँव छपा है, किसी का भी नहीं छपा, नहीं छपता। हार्ड सरफेस पे नहीं छपता, लेकिन अगर गीली सीमेंट हो कहीं पे, गीली मिट्टी हो, तो उस पे क्या हो जाता है, छपता। बच्चे खेलते भी है ना, गीली मिट्टी से चीज़ों को बनाते हैं, हाथ छापते हैं, तो ये गीली मिट्टी के साथ तो हो जाता है, लेकिन हार्ड सरफेस के साथ, पत्थर के साथ ऐसा नहीं हुआ। लेकिन प्यारे बच्चों, आज जो वाक्य है ना, वो एक इसी तरह के हार्ड सरफेस का, यानी हार्ड पत्थर का है। पत्थर तो हार्ड होता है, वो ऐसा मजबूत पत्थर के पत्थर पे कोई चीज़ ना छपे, लेकिन उसके बावजूद वो ऐसा अनोखा, ऐसा हैरान कुन पत्थर है कि उस पत्थर पर हज़रत इब्राहिम अलैहिस्सलाम के कदमों के निशानात मौजूद हैं। बहुत प्यारा पत्थर है वो, और ये पत्थर वो है कि जिसकी अल्लाह रब्बुल आलमीन ने बड़ी शान बयान की, वो भी इंशाल्लाह मैं आपको बताऊँगा। इस पत्थर का वाक़या कुछ यूँ है कि आज से 4000 साल पहले हज़रत इब्राहिम अलैहिस्सलाम खाना काबा की जो इमारत है उसकी तामीर कर रहे थे। तो जब खाना काबा की इमारत बना रहे थे ना, उस दौरान क्या हुआ, अब दीवारें जो हैं वो ऊंची हो गई। जब दीवारें ऊंची हुई तो आपको पता है, जब दीवारें ऊंची हो जाएंगी तो हमें जो इसकी इमारत की तामीर कर रहा उसको भी ऊँचा होना होगा। तो अल्लाह रब्बुल आलमीन ने यह पत्थर आपको अता फरमाया, आप इस पत्थर पर तशरीफ़ फरमा हो। और जब आप इस पत्थर पर तशरीफ़ फरमाओगे ना, तो जैसे लिफ्ट नहीं होती, लिफ्ट ऊपर होती है और नीचे चली जाती है, तो ये पत्थर गोया के लिफ्ट का काम कर रही थी। यानी आपको जितना जितना ऊंचा होना होता, ऊपर की दीवारों की तामीर करनी होती, पत्थर भी ऊपर हो जाता। उसके साथ साथ ये जो सख्त पत्थर था, इस पर अल्लाह रब्बुल आलमीन ने ये मौजज़ा ज़ाहिर किया इब्राहिम अलैहिस्सलाम का, कि ये हालांकि था तो सख्त, लेकिन इब्राहिम अलैहिस्सलाम जब इस पर खड़े हुए तो ये पत्थर मोम की तरह नरम हो गया। और मोम की तरह नरम होने के साथ आपके जो कदमैन शरीफेन थे, दोनों कदम मुबारक, उसके निशानात इसके अंदर छप गए। क्योंकि जो चीज़ नरम होती है तो फिर वो चुभती नहीं है ना, प्रॉब्लम नहीं करती। तो इब्राहिम अलैहिस्सलाम ने कितना ख्याल किया अल्लाह रब्बुल आलमीन ने, कि उस पत्थर को आपके लिए नरम बना दिया। और वो नरम जो हुआ पत्थर, उसमें आपके निशानात रह गए, और वो निशान जो 4000 साल पहले रहे थे ना, आज भी कोई वहाँ पर जाता है और उनको देखना चाहता है तो वो निशान आज भी वैसे के वैसे मौजूद है।
हाँ, अल्लाह
रब्बुल आलमीन ने उस पत्थर की ऐसी हिफाजत की, यानी आप देखें 100 साल पहले नहीं, 200 साल पहले नहीं, बल्कि कितना है,
4000
साल पहले एक पत्थर पर निशान आए। तो अब एक पत्थर रखा हुआ बाहर, उस पर आंधी आए, तूफान आए, बहुत सारी बारिश हो, और कई टाइम बहुत अरसे तक वो पानी के अंदर जो है वो रहे, तूफान आता है तो पानी हो जाता है, कितने अरसे बाद पानी जाता है, लेकिन जहाँ से जल्दी निकाल लिया जाए। तो ऐसी कंडीशन में कोई पत्थर रहे तो उसके तो सारे निशानात मिट जाते हैं, ख़त्म हो जाते हैं। थोड़ी थोड़ी मिट्टी उखड़ती है, नरम होता है और वो बिल्कुल ख़त्म हो जाता है। लेकिन अल्लाह रब्बुल आलमीन ने उस पत्थर की कैसी हिफाजत की कि 4000 साल पहले जैसा था, आज भी हमारे सामने वैसी उसके निशानात मौजूद हैं, हम उसकी ज़ियारत कर सकते हैं।
हाँ अल्लाह,
ये उस पत्थर को अल्लाह रब्बुल आलमीन ने कमाल अता फरमाया, और इब्राहिम अलैहिस्सलाम का मौजज़ा उस पत्थर के ज़रिए से ऐसा जाहिर हुआ। और अल्लाह रब्बुल आलमीन ने वो जो पत्थर है ना, इब्राहिम अलैहिस्सलाम का जो मौजज़ा पत्थर पर हुआ, उसकी हिफाजत ऐसी की कि वो आज तक हमारे सामने है और हम उसको देख के अपनी आँखों को खुश भी किया करते हैं।
हाँ,
इस पत्थर का जो कमाल है ना, वो कमाल ये है कि अल्लाह रब्बुल आलमीन ने इस पत्थर के बारे में कुरान मजीद में इरशाद फरमाया, वो तखीदु मिम मकामी इब्राहिमा मुसल्ला, इब्राहिम के खड़े होने की जगह को मुसल्ला बनाओ। मुसल्ला बनाओ क्या मतलब, मुसल्ला पता है किसे कहते हैं बच्चों? मुसल्ला कहते हैं जहाँ नमाज पढ़ी जाती है, जहाँ पे
नमाज पढ़ी
तो मुसल्ला कहते हैं। मस्जिद, जैसे मस्जिद नमाज पढ़ने की जगह को मस्जिद कहते हैं, तो मुसल्ला जहाँ नमाज पढ़ी जाती है, यानी जो खाना काबा का तवाफ़ करते हैं ना, खाना काबा का तवाफ़ करते हैं, तो उसके बाद जब खाना काबा का तवाफ़ करने के बाद ये तरगीब दी गई है कि आपने दो रकत नमाज़ पढ़नी है। तो कहाँ पढ़नी है तरगीब, किस चीज़ की? दो रकत नमाज ये ज़रूरी होती है, लेकिन तरगीब ये है कि मकाम इब्राहिम पे पढ़ें। यानी आप इससे अंदाज़ा लगा लें कि इब्राहिम अलैहिस्सलाम के असली कदम वहाँ नहीं है, असली कदम है क्या वहाँ पर? कदमों के निशानात हैं, इब्राहिम अलैहिस्सलाम के कदमों के निशानात वहाँ पर हैं। उन निशानात की वजह से अल्लाह पाक ने उस पत्थर को इतना अजीम मकाम अता फरमा दिया कि जो अल्लाह पाक के घर का तवाफ़ कर रहे हैं, अब वो नमाज़ पढ़ेंगे तो नमाज़ कहाँ पे पढ़ेंगे? उस पत्थर के पास। وہاں پر نماز اس برکتیں ملیں گی. بھائی نماز تو سب جگہ ہو جاتی ہے نا, پوری مسجد حرام میں نماز ہو جاتی ہے, لیکن آپ یقین کریں وہاں پر جو نماز پڑھے گا اس کو تو برکتیں خاص ملیں گی, وہاں کا فیضان بھی ملے گا. اللہ رب العالمین نے یہ آیت کریمہ جو نازل فرمائی واتخذوا من مقام ابراہیم مصلی, یہاں سے یہ اہمیت بتائی کہ اے لوگو یاد رکھو اللہ والے تو اللہ والے, اللہ والوں کے مبارک نشانیاں جو ہوتی ہیں جن چیزوں کو اللہ رب العالمین کے جو محبت والے لوگ ہیں, اللہ والے جو ہیں انبیاء کرام اولیاء اعظام ان سے نسبت ہو جائے تو وہ چیزیں بھی برکت والی اور مبارک ہو جایا کرتی ہیں. اچھا یہاں سے ایک بات میں آپ کو بتا دوں, جب بھی جو مبارک جگہ ہوتی ہے برکت والی جگہ ہوتی ہے نا, چونکہ وہاں سے برکتیں ملا کرتی ہیں, کچھ لوگ کیا کرتے ہیں اسی جگہ پہ آ کر نا صرف اور صرف موبائل لیتے ہیں اور سیلفی بنانا شروع کر دیتے ہیں, وہاں کی ویڈیو بنانا شروع کر دیتے ہیں. بلکہ ہمیں وہاں پر اس کام کے بجائے ہمیں وہاں پر توجہ کس پہ دینی چاہیے, دعا پر دینی چاہیے, عبادت پر دینی چاہیے, نماز پڑھنے پر دینی چاہیے, اور کیا کیا کرنے پر دینی چاہیے, وہاں کھڑے ہو کے درود پاک پڑھنے پر دینی چاہیے, ذکر اللہ کرنے پر دینی چاہیے, نہ کہ صرف ویڈیو اور موبائل پر دینی چاہیے. ہاں کوئی ضرورت ہے, کوئی اچھا میسج ہے, کوئی پیغام ہے, کوئی وجہ ہے, وہ ایک الگ چیز ہے, ادروائز بلا وجہ ان چیزوں میں اپنا ٹائم ویسٹ نہیں کرنا چاہیے. ہاں یہاں پہ ایک بات میں آپ کو بتا دوں, 4000 سال پہلے سے جو پتھر کی حفاظت ہو رہی تھی, بات ہے 1967 کی, کب کی بات ہے
1967
میں جو پتھر تھا نا, اس پتھر پر اس پتھر کو چاندی کے ایک باکس میں, چاندی کے صندوق میں رکھ دیا گیا, اور اس کے اوپر آپ یوں آپ ایک دیکھتے ہیں اوپر سے چھوٹا سا گنبد ہوتا ہے, اور پھر یوں لمبا سے لمبی سی ایک پیارا سا جو ہے صندوق ہے, ایک باکس ہے, یہ بلڈ پروف جو ہے نا یہ باکس ہے, یہ پتا ہے, اور یہ گولڈ کا ہے, سونے کا بلڈ پروف باکس گولڈ کا, تو یہ اس کے اوپر رکھ دیا گیا. اب آپ جب بھی دیکھتے ہیں نا وہاں پہ مقام ابراہیم کو, تو یہ جو چیز دیکھتے ہیں تو یہ بلڈ پروف باکس ہے گولڈ کا, اور اس کے اندر جو آپ دیکھتے ہیں تو وہ چاندی کا ایک صندوق ہے, ایک باکس ہے, اس میں مقام ابراہیم یہ جو ہے خوبصورت سا پتھر جس میں ابراہیم علیہ السلام کے قدموں کے نشانات ہیں, تو وہاں پر یہ موجود ہے. یہ آج کی پیاری سی انفارمیشن تھی. ایک آج سوال میں کر لوں کیا, یہ آپ کریں گے؟
نہیں نہیں آپ کریں.
میں کر لوں تو کس سے کروں سوال, ابھی کس سے کرنا ہے سوال؟ اچھا ہاتھ کھڑا کریں, میں کس سے کروں, ہینڈ ریس کریں, 1 2 3 4 5 6 7, جنہوں نے اچھا جنہوں نے سب سے آخر میں ہینڈ ریس کیا نا ان سے کر لوں گا, انہوں نے کیا ان سے پوچھ لوں. بیٹا یہ بتائیں کہ یہ جو واقعہ ہے جو حضرت ابراہیم علیہ السلام نے خانہ کعبہ کی تعمیر کی تھی کتنے ہزار سال پہلے کی تھی؟
40,000 سال پہلے.
یہ کیا, یہ تو فوراً آپ نے کنورٹ کر دیا, کیا 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 بات صحیح ہے, 4000 یا 40,000؟
40,000.
تھوڑا تھوڑا تھوڑی تھوڑی توجہ ہوتی ہے, تھوڑی تھوڑی کچن میں تو نہیں تھی توجہ.
4000
کنفرم. کون کون ان کے ساتھ ہے؟ ماشاء اللہ بھائی آپ کا جواب درست ہے,
سبحان اللہ,
اللہ پاک برکت عطا فرمائے. دیکھیں کانفیڈنس دیکھیں ان کا, یہ کنورٹ ہوئے انہوں نے پھر فوراً کہا نہیں 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 4000, یہ اچھی بات ہے. پیارے بچوں جس جگہ اللہ پاک کے مقبول بندوں کے نشانات ہوتے ہیں, ان کی نشانیاں ہوتی ہیں, اللہ رب العالمین کے نزدیک وہ بہت زیادہ عزت و عظمت والی ہوتی ہیں, اور جب آپ وہاں پر عبادت کرتے ہیں تو وہاں پر عبادت بھی اللہ رب العالمین کے نزدیک مقبول ہو جایا کرتی ہے.
ماشاء اللہ ماشاء اللہ. پیارے بچے اور قسمتی شکر ناظرین, ماشاء اللہ یہاں پر ہم نے بہت ہی اچھے انداز میں ایک انوکھی انفارمیشن سنی. مقام ابراہیم آج کا ٹاپک تھا, ماشاء اللہ یہاں پر موجود بچوں نے بھی غور سے سنی, اور پھر کچھ سوالات بھی ہوئے جن کے انہوں نے جوابات بھی دے دیے, ماشاء اللہ. پیارے بچے اور قسمتی شکر ناظرین, آئیے بڑھتے ہیں ہمارے اگلے سیگمنٹ کی جانب, جس سیگمنٹ کا نام ہے حروف سوال جواب.
بچے اور بڑے.
پیارے بچے اور قسمتی شکر ناظرین, آ چکے ہیں سیگمنٹ میں, سیگمنٹ کا نام ہے حروف سوال جواب. انشاءاللہ الکریم قربان بھی اور میں آپ بچوں سے سوالات کریں گے اور آپ نے ان کے جوابات دینے ہوں گے. ایک حرف ہوگا اس کے مطابق انشاءاللہ سوال ہوگا. جی
جی, تو سوال ہے سب سے پہلا حرف جیم سے ایسے پہاڑ کا نام بتائیں جہاں حضرت نوح علیہ السلام کی کشتی رکی تھی. چلیں آپ بتائیے.
جودی پہاڑ.
ماشاءاللہ آپ کا جواب درست ہے,
سبحان اللہ.
حرف طا سے ایک ایسی جگہ کا نام بتائیں جہاں کے لوگوں کے برے رویے کے باوجود نبی پاک صلی اللہ علیہ وسلم نے ان کے لیے ہدایت اور بھلائی کی دعا فرمائی تھی. حرف طا سے نام آتا ہے اس جگہ کا, آپ بتائیں گے.
طائف.
طائف نام بتائیں, ماشاءاللہ آپ کا جواب درست ہے,
سبحان اللہ.
حرف نون, کون سا حرف آ رہا ہے؟
نون.
توجہ بھائی, حرف نون سے ایک ایسے عمل کا نام بتائیں جس کا مطلب کسی بھی کام کو کرنے سے پہلے دل میں پکا ارادہ کرنا ہے. اس کا مطلب ہے پکا ارادہ کرنا. آپ جواب دیجیے گا.
نیت.
ماشاء اللہ آپ کا جواب بھی درست ہے. ایک اور سوال بچوں, حرف یا, کون سا حرف آ رہا ہے؟
یا.
حرف یا سے بچوں کی ایسی کیٹیگری کا نام بتائیں جن کے سر پر پیار سے ہاتھ پھیرنے پر بھی ثواب ملتا ہے. ماشاء اللہ. اب جواب لیں گے ہم, جی آپ بتائیے.
یتیم.
یتیم, ہاں ماشاء اللہ آپ کا جواب درست ہے. حرف صاد سے, قاد, کون سا حرف آ رہا ہے؟
صاد.
یس. حرف صاد سے اس عمل کا نام بتائیں جسے اسلام میں آدھا ایمان کہا گیا ہے. آدھا ایمان کہا گیا ہے. ان کو مائک دیجیے گا. صاد سے نام بتانا ہے, صاد سے آتا ہے
صفائی.
صفائی آپ کا جواب درست ہے. چلے بھائی, حرف توا سے ایک ایسی شخصیت کا نام بتائیں جس کے لیے فرشتے اپنے پر بچھاتے ہیں. فرشتے پر بچھاتے ہیں اور توا سے نام آتا ہے. ان کو مائک دیجیے.
طالب علم.
طالب علم آپ کا جواب درست ہے.
سبحان اللہ.
حرف نون سے ایک ایسی بات کا نام بتائیں جو دوسروں کی بھلائی اور اصلاح کے لیے کی جاتی ہے. نون سے نام آتا ہے اور دوسروں کی بھلائی اور اصلاح کے لیے کی جاتی ہے. چلیں ان کو مائک دیجیے گا.
نصیحت.
آپ کا جواب درست ہے. ٹھیک ہے بھائی, اب دیکھیں کھانے پینے کی چیز آ رہی ہے. حرف با سے ایک گرین کلر کی سبزی کا نام بتانا ہے. با سے نام آتا ہے اور سبزی تو گرین کلر کی ہوتی ہے. گرین کلر کی سبزی ہے وہ, اس کا نام بتانا ہے. جی بتائیں
بھائی.
بھنڈی.
بھنڈی, جی ہاں آپ کا جواب درست ہے.
سبحان اللہ.
حرف پے سے ایک ایسے برتن کا نام بتانا ہے جس میں کھانا نکال کر پھر کھایا جاتا ہے. کھانا نکال کر اس میں سے کھایا جاتا ہے. ان کو دیجیے گا مائک.
پلیٹ.
پلیٹ, ہاں بھی پلیٹ میں نکال کے کھانا کھاتے ہیں. تو ان کا جواب صحیح ہے غلط ہے؟
صحیح.
کیا کہہ دیں گے؟
حرف زون سے ایک ایسے برے عمل کا نام بتائیں کہ جس کی معافی اس وقت تک نہیں ملتی جب تک اس عمل سے متاثر ہونے والا شخص خود معاف نہ کرے. حرف زون سے ایک ایسا برا عمل کہ جس کی معافی اس وقت تک نہیں ملتی جب تک اس سے متاثر ہونے والا شخص خود معاف نہ کرے. چلے آپ بتا دیں, سب سے پہلے آپ نے ہاتھ اٹھایا تھا.
ظلم.
ظلم, اور ان کا جواب
درست ہے.
کیا کہیں گے؟ سبحان اللہ, ماشاء اللہ. پیارے بچے اور مدیشہ کے ناظرین, سبحان اللہ ماشاء اللہ الحمد للہ, ان چیزوں کو کہنے کی عادت بنانی چاہیے, کیونکہ جو ایک بار سبحان اللہ کہتا ہے اس کے لیے جنت میں ایک درخت لگا دیا جاتا ہے.
کیا بات.
تو ہم سب کو ان چیزوں کی عادت بنانی چاہیے. پیارے بچے اور مدیشہ کے ناظرین, اسی کے ساتھ ہمارے پروگرام بچے اور بڑے کا وقت اختتام تک پہنچا. ملیں گے آپ سے نیکسٹ ایپیسوڈ میں. اپنا بہت سارا خیال رکھیے, مدنی چینل لکھتے رہیے, کڈز مدنی چینل لکھتے رہیے, دعوت اسلامی کے ساتھ جڑے رہیے, خوش رہیے, خوشیاں بانٹتے رہیے. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم. دعوت اسلامی زندہ باد.
زندہ
باد. بچے اور بڑے, بچے اور بڑے, بچے اور بڑے, انوکھی گو معلومات, اچھا تصویر اور پیغام, ایک وقت میں دو کام, آؤ دیکھیں بچے اور بڑے, بچے اور بڑے, بچے اور بڑے.